यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूर संशोधन गरी फिर्ता लिने महान्याधिवक्ता कार्यालयको निर्णय विरूद्ध दायर गरिएको रिट निवेदनमा आज सुनवाई हुने भएको छ। सर्वोच्च अदालतमा हिजो सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएकोमा आज सुनवाई हुने भएको हो। न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा हिजो सुनवाई नसकिएपछि हेर्दा हेर्दैमा आजका लागि राखिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले जानकारी दिनुभयो। न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले चैत्र 5 गते लामिछाने विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराध मुद्दा फिर्ता लिने महान्याधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश गरेको थियो। संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारी गरिरहेको छ। सोही सन्दर्भमा सचिवालयले सूचना मार्फत निर्वाचित सांसदहरूलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ। पर्सि बिहिबार अपरान्ह 2 बजे शपथ समारोहको आयोजना गरिएको संसद सचिवालयले जनाएको छ। निर्धारित समयभन्दा 2 घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थितिका लागि अनुरोध गरिएको सचिवालयले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य 78 वर्षीय अर्जुन नरसिंह केसीले भोलि राष्ट्रपति भवन शीतल निवासमा शपथ लिनुहुनेछ। त्यसपछि पर्सि प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य केसीले शपथ गराउनुहुनेछ। नेपालको संविधानको धारा 88 संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको समितिको बैठकमा पहिलो पटक सहभागी हुनुअघि संघीय कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था गरिएको छ। त्यसै गरी संविधानको धारा 91(5) प्रतिनिधि सभाका सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था गरिएको छ। शपथ समारोहपछि नवनिर्वाचित सदस्यहरूलाई प्रतिनिधि सभा सदस्यको प्रतीक चिन्ह, लोगो, संविधान, संसद नियमावली, संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी संगालो सहितका सामग्री उपलब्ध गराइनेछ। सचिवालयका अनुसार नवनिर्वाचित सांसदहरूको शपथको आवश्यक व्यवस्थापनतर्फ सचिवालयले काम करिब भ्याइसकेको छ। हलभित्रको भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको र केही प्राविधिक काम भने अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ। सुरक्षा लगायतका अन्य पाटोको व्यवस्थापनको काम अघि बढ़ाइएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। फागुन 21 गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका 182, नेपाली कांग्रेसका 38, नेपाल कम्युनिष्ट पार्टी एमालेका 25, नेपाली कम्युनिष्ट पार्टीका 17, श्रम संस्कृति पार्टीका 7 र राष्ट्रिय प्रजातन्त्र पार्टीका 5 एवं स्वतन्त्र सांसद 1 निर्वाचित हुनुभएको छ। नेपाली कांग्रेस र नेकपा एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरिएकोमा नेपाली कम्युनिष्ट पार्टीले प्रयोग गर्दै आएको सचिवालयको भवन नम्बर 2 अन्तर्गतको साबिकको कार्यालय भने राष्ट्रिय स्वतन्त्र पार्टीका लागि व्यवस्था गरिएको छ। ठूलो दल भई आएको राष्ट्रिय स्वतन्त्र पार्टीको संसद सचिवालय व्यवस्थापन गर्नका लागि उक्त भवन प्रयोग गर्न दिने व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गर्दै आएको कार्यालयको भवन भने नेकपा त्यसै गरी श्रम संस्कृति र राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको कार्यालयका रूपमा व्यवस्थापन गरिनेछ। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आज दिउँसो 1 बजे पार्टी कार्यालय बीपी स्मृति भवन सानेपा ललितपुरमा बैठक बस्न लागेको जानकारी दिनुभयो। मुगुको रारा विमानस्थल तालचामा नेपाल एयरलाइन्सले हिजोदेखि नियमित उडान शुरू गरेको छ। नेपालगंजबाट सातामा 4 पटक आइतबार, मंगलबार, बिहिबार र शुक्रबार रारा अर्थात तालचा विमानस्थलमा उडान हुने व्यवस्था मिलाइएको छ। बिहिबारकै दिन सुर्खेतबाट पनि रारा विमानस्थल तालचामा उडान हुने व्यवस्था गरिएको नेपाल एयरलाइन्सका स्टेशन इन्चार्ज नवीन कुमार विष्टले जानकारी दिनुभयो। नियमित उडान शुरू भएसँगै विशेष गरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्नेछ भने पर्यटकको आवागमनमा पनि सहजता आउनेछ। खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातो माटो, धातु, पत्थर लगायतका विभिन्न 16 प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति दिएको छ। स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी नेपालमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको जनाएको छ। विभागले निजी तथा स्वदेशमा दर्ता भएका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीका 166 संस्थालाई अनुमति प्रदान गरेको सूचना अधिकारी नारायण बासकोटाले जानकारी दिनुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गर्नुभएको छ। हिजो मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नुभएको हो। बाजुराबाट हेलिकप्टर मार्फत उद्धार गरिएकी सुत्केरी आमा र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको छ। बढ़ीमालिका नगरपालिका एक सल्लेनाकी 21 वर्षीय सुरता कुमारी रोकाया र उनका शिशुको सुर्खेत स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सुत्केरी भएकी रोकायालाई अत्यधिक रक्तस्राव तथा श्वास प्रश्वासमा समस्या देखिएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत सुर्खेत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा आईसीयूमा राखेर उपचार गरिएकोमा उपचारकै क्रममा आमा र नवजात शिशु दुवैको ज्यान गएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिनुभयो। नेपालमा डढेलु नियन्त्रण सरकारी प्रयासले मात्र सम्भव नहुने सरकारवालाहरूले बताउनु भएको छ। डढेलु सचेतना सप्ताहका अवसरमा हिजो आयोजित डढेलु नियन्त्रणमा प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता विषय कार्यक्रमका सहभागीहरूले वर्षेनी डढेलोका कारण ठूलो मात्रामा वन विनाश जैविक विविधताको ह्रास वातावरणीय सन्तुलनमा असर तथा जनधनको क्षति हुने गरेकोमा चिन्ता व्यक्त गर्नुभयो। कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द प्रसाद शर्माले डढेलो नियन्त्रणका लागि नीति योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधानले डढेलो नियन्त्रणमा समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। चालू आर्थिक वर्षको श्रावण यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी 17 गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको तथा बाँकी प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। यस आर्थिक वर्षमा बाघ 4, हात्ती 3 र 18 चित्तल समेत मरेको उहाँले बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री अनिल कुमार सिन्हाले वैज्ञानिक अध्ययन तथ्याङ्क संकलन र विश्लेषणले भविष्यमा विपद न्यूनीकरण तथा सुरक्षित समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। ऊर्जा तथा जल आयोगको सचिवालयको संयोजनमा सञ्चालन गरिएको सप्ताहव्यापी मौसम विज्ञान दिवस साप्ताहिक कार्यक्रमले जल तथा मौसम सम्बन्धी सचेतना वृद्धिमा योगदान पुर्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो। हिजो आयोजित कार्यक्रममा मन्त्री सिन्हाले नेपालको भौगोलिक विविधता हिमाल पहाड र तराईका कारण मौसम तथा जलवायु प्रणाली जटिल र संवेदनशील रहेको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनका कारण विपद जोखिम बढ़दै गएको बताउनुभयो। कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढ़ी पहिरो लगायतका चरम मौसमजन्य घटनाहरू बढ़दै जाँदा भविष्य नै जोखिममा परेको बताउनुभयो। र कोलम्बियामा एउटा सैन्य विमान दुर्घटना हुँदा कम्तीमा 34 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। 83 जना घाइते भएका छन्। त्यहाँका गवर्नर जुन ग्याब्रियल मोलिनाका अनुसार घाइतेहरूको अहिले उपचार चलिरहेको छ। मृतकको संख्या बढ़ने क्रम शुरू भएको छ। विमानमा 2 प्रहरी 112 जना सैनिक सहित 125 जना यात्रु सवार रहेका थिए। विमानबाट बाँच्नेको संख्या निकै कम हुन सक्ने गवर्नर मोलिनाले अन्तर्राष्ट्रिय संचार माध्यमहरूलाई जानकारी दिनुभएको छ। बिहान 6 समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।